प्रार्थनाबाट दुईवटा उदाहरणबाट आजको वचन सुरु गरौं। पहिलो उदाहरण, म स्वस्थ छु, कुनै दुखाइ वा पीडा छैन, धेरै जसो मेरो प्रार्थनामा प्रभुलाई म धन्यवाद दिन्छु कि म स्वस्थ छु, म लामो जीवन र राम्रो स्वास्थ्यको लागि प्रार्थना गर्दछु। दोस्रो उदाहरण, एक इसाईको प्रार्थना भनेको परमेश्वरको हातलाई जबरजस्ती गर्ने प्रयास होइन, तर असहायता र निर्भरताको स्वीकार हो। यी दुईवटा उदाहरण मध्ये तपाईँलाई के लाग्छ, कुन उदाहरणले चाहिँ येशूको प्रार्थनाको जीवनलाई झल्काउँछ, पहिलोले कि दोस्रोले? पक्कै पनि दोस्रो उदाहरणले येशूको प्रार्थनाको जीवनलाई झल्काउँदछ, येशूको प्रार्थनाको जीवनलाई दर्शाउँछ। येशूले कहिले पनि जोएल ओस्टिनले जस्तो प्रार्थनामा आफ्नो इच्छा खोज्नु भएन, र परमेश्वरको हातलाई जबरजस्त तान्ने उहाँले प्रयास पनि गर्नु भएन, तर येशूले सधैँ पिताको इच्छा पुरा गर्न तल्लीन हुनुभयो, उहाँमै निर्भर रहनुभयो, कष्ट हुँदै मृत्युसम्म पनि। जब हामी प्रार्थना गर्छौँ, प्रार्थनामा हामी हाम्रो इच्छा खोज्दैनौँ, हामी परमेश्वरको इच्छा खोज्छौँ। त्यो तपाईँलाई कसैले प्रार्थना सिकाउँदाखेरि आफ्नो इच्छा खोज्ने, आफ्नो सन्तुष्टि खोज्न सिकाउँछ भने तपाईँ होसियार हुनुहोस्। यस्ता मानिसहरू पर्याप्त देख्छौँ हामी युट्युबमा, फेसबुकमा, तपाईँले खोल्ने टिभीमा, जताततै देखिन्छ। तपाईँ यसरी प्रार्थना गर्नुहोस्, म स्वस्थ छु, कुनै दुखाइ वा पीडा छैन, धेरै जसो मेरो प्रार्थनामा प्रभुलाई म धन्यवाद दिन्छु कि म स्वस्थ छु, म लामो जीवन र लामो स्वास्थ्यको लागि प्रार्थना गर्दछु। तर येशूले कहिले पनि त्यसरी प्रार्थना गर्नु भएन। उदाहरणको निम्ति आजको वचन खण्डमा हामी स्पष्ट रूपमा हेर्न सक्छौँ, मर्कुस 14:32-42। सो कृपया तपाईँको बाइबलमा मर्कुस 14:32-42 पल्टाउन म अनुरोध गर्दछु। सो इफ यु हेभ योर बाइबल्स विथ यु, प्लिज टर्न विथ मी टु मार्क च्याप्टर 14 फ्रम भर्स 32-42। तपाईँसँग बाइबल छैन भने त्यहाँ उपलब्ध केही बाइबल छ, तपाईँले आफ्नो प्रयोजनको निम्ति लिन सक्नुहुन्छ, तर तपाईँसँग बाइबल हुन आवश्यक छ। र तपाईँ हाम्रो माझमा नयाँ मानिस हुनुहुन्छ, तपाईँले ख्रिस्टलाई चिन्नु भएको छैन, तपाईँलाई म उत्साह दिन चाहन्छु, एउटा बाइबल तपाईँ लिनुहोस् र यसो पल्टाएर के प्रचार हुँदैछ बुझ्ने प्रयास गर्नुहोस्। र बाइबल अठ्याउनुमा पक्रिनुमा नडराउनुहोस्, रोग लाग्दैन, हात काम्दैन, मुन्टो बाँगिँदैन, केही पनि हुँदैन। ओके, हुन्छ। मर्कुस 14:32-42 म पढ्नेछु। त्यसपछि उहाँहरू गेतसमरी नाउँ भएको ठाउँमा जानुभयो र उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, मैले प्रार्थना गरुन्जेल तिमीहरू यहीँ बस। तब उहाँले पत्रुस, याकुब र युहन्नालाई साथमा लैजानुभयो र उहाँ अत्यन्तै विचलित र ज्यादै खिन्न हुन लाग्नुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, मेरो आत्मा मृत्युसम्म शोकले व्याकुल भएको छ, तिमीहरू यहीँ बस र प्रार्थना जागर रह। अनि अलि पर गएर उहाँ भुइँमा घोप्टिनुभयो र हुनसक्छ भने त्यो घडी उहाँबाट टलोस् भन्ने प्रार्थना गर्नुभयो। अनि उहाँले भन्नुभयो, अब्बा पिता, तपाईँको निम्ति सबै कुरा सम्भव छ, यो कचौरा मबाट हटाइदिनुहोस्, तर पनि मैले इच्छा गरे जस्तो होइन, तपाईँले इच्छा गर्नुभयो जस्तो होस्। उहाँ फेरि आउनुहुँदा तिनीहरूलाई निधाइरहेका भेटाउनु भयो। उहाँले पत्रुसलाई भन्नुभयो, सिमोन, के तिमी निधाइरहेका छौ, के एक घन्टा पनि जाग बस्न सकेनौ, जागर हो अनि प्रार्थना गरेर तिमीहरू परीक्षामा नपर, आत्मा त साँच्चै तयार छ तर शरीर दुर्बल छ। फेरि गएर उहाँले दोहोऱ्याएर त्यही प्रार्थना गर्नुभयो। फेरि आएर उहाँले तिनीहरूलाई निधाइरहेका भेटाउनु भयो, किनभने तिनीहरूको आँखा निन्द्राले साह्रै लट्ठिएका थिए र उहाँलाई के जवाफ दिने सो जानेनन्। उहाँ तेस्रो पल्ट आउनुभयो र तिनीहरूलाई भन्नुभयो, के तिमीहरू अझै निधाउँदैछौ र आराम गरिरहेका छौ, अब भयो, बेला आइपुग्यो, हेर मानिसको पुत्र पापीहरूका हातमा पक्राउ पर्न लागेको छ, उठ जाऊ, हेर मलाई विश्वासघात गर्ने नजिकै छ। यो खण्डबाट एउटा मुख्य विचार तपाईँले याद गर्नुपर्ने हुन्छ, एउटा मुख्य विचार, येशूले हाम्रो पापको बोझ महसुस गर्नुभयो र पनि आफैलाई पिताको इच्छामा समर्पण गर्नुभयो। यहाँ हामी यस खण्डमा तिनवटा कुराहरू हामी सिक्नेछौँ। पहिलो भनेको येशूले महसुस गर्नुभएको वेदनालाई हेर्नेछौँ। सुरुमा बुधाले तपाईँलाई वचन पछ्याउनलाई सजिलो गर्छ, यसुले महसुस गर्नुभएको वेदनालाई हेर्नेछौँ। दोस्रो, यसुले चढाउनु भएको बिन्ती प्रार्थनालाई हेर्नेछौँ, अथवा यसुले गर्नुभएको बिन्ती प्रार्थनालाई। र तेस्रो, यसुले देखाउनु भएको धैर्यतालाई, र यसुले देखाउनु भएको धैर्यता, यसुको वेदना, प्रार्थना र धैर्यता। सो द बिग आइडिया वी सी इन दिस टेक्स्ट इज दिस, द्याट जिजस फेल्ट द बर्डन अफ आवर सिन्स एन्ड येट हि सरेन्डर्ड हिमसेल्फ टु हिज फादर्स विल। And under that we see like three points. We will see here the pain Jesus felt. That's the first point. And second, we'll see the petition Jesus made. We'll see the petition Jesus made. And thirdly, we will see the patience that Jesus had. The patience Jesus had or Jesus showed. So यसले महसुस गर्नुभएको वेदनाबाट सुरु गरौँ, जुन चाहिँ पद 32 34 पदसम्म हामी देख्न सक्दछौँ। The pain Jesus felt. 32 पदले भन्छ, त्यसपछि उहाँहरू गेतसमनी नाउँ भएको ठाउँमा आउनुभयो। त्यसपछि भन्ने बित्तिकै त्यो निस्तार चाँडको भोजपछि उहाँहरू गेतसमनी नाउँ भएको ठाउँमा जानुभयो। उहाँहरू जहिले डाँडामा हुनुहुन्थ्यो, डाँडाको फेदमा एउटा बगैँचा थियो, गेतसमनीको बगैँचा थियो, र त्यो बगैँचामा येशु आफ्ना चेलाहरूसँग जानुभएको छ। र उहाँले आफ्नो चेलाहरूलाई भन्नुभयो, मैले प्रार्थना गरुन्जेल तिमीहरू यहीँ बस। तर यो खण्ड पढ्ने बित्तिकै हामीले यो कुरा सिक्नु हुँदैन कि प्रार्थनाको निम्ति हामीले एउटा बगैँचा बनाउनुपर्छ, अनि त्यसलाई हामीले गेतसमनी नामकरण गर्नुपर्छ। यसले त्यो सिकाइराख्नु भएको छैन, धेरैले त्यही सोच्ने गर्छन्। र गेतसमनीको बगैँचा प्रार्थना भनेर उनीहरूले एउटा नाम दिएर सेवाकाई नै सुरु गर्छन्। यसले प्रार्थनाको निम्ति बगैँचामा जानुपर्छ भनेर सिकाइराख्नु भएको छैन, त्यो मूलपाठ होइन, त्यहाँबाट सिक्ने कुरा त्यो होइन। योभन्दा अगाडि यसो उजाड स्थानमा, मरुभूमिमा, एकान्त ठाउँहरूमा, डाँडाहरूमा उहाँले प्रार्थना गरिरहनु भएको देख्छौँ। यसको मतलब यसो हर समय उहाँले प्रार्थना गर्नुहुन्छ, जे गर्नुहुन्छ उहाँले प्रार्थनाद्वारा गर्नुहुन्छ, प्रार्थनाको साथमा गर्नुहुन्छ। प्रार्थना यसुको जीवनशैली हो, त्यो चाहिँ हामी बुझ्न सक्छौँ। बगैँचामा होस्, चाहे डाँडामा होस्, उजाड स्थानमा होस्, यसुले प्रार्थनामा आफ्नो जीवन बिताउनु भएको देख्दछौँ। सो यसो आफ्नो 12 चेलाहरूसँग अहिलेसम्म हुनुहुन्छ, यसो आफ्नो 12 चेलाहरूसँग गेतसमनीको बगैँचामा जानुभएको छ, र उहाँले 12 चेलाहरूमध्ये केही चेलाहरूलाई तिमीहरू यहीँ बस, अनि त्यसपछि 3 चेलाहरूलाई चाहिँ उहाँ लिएर अझै बगैँचा हुनसक्छ, भित्रपट्टि उहाँ जानुहुँदैछ। 33 पदले भन्दछ, तब उहाँले पत्रुस, याकुब र यूहन्नालाई साथमा लैजानुभयो। तर 3 किन, अरू बाँकीलाई उहाँले किन सँगै लानु भएन? हामीसँग प्रश्न हुनसक्छ, हुनसक्छ, किनकि 3 चेलाहरूले प्रायः फुटो नै देखाउँछन्। योभन्दा अगाडि के भएको थियो तपाईँलाई थाहा छ, पत्रुसले के भनेको थिएँ, सबैजना पछि हटे तापनि म चाहिँ हट्ने छैन, तपाईँसँग म मर्नै परे तापनि म तपाईँलाई इन्कार गर्ने छैन। यसुले पत्रुसलाई पाठ सिकाउन चाहनुहुन्थ्यो पक्कै पनि, कि पत्रुस तिमीलाई लाग्छ तिमी बलियो छौ, तिमीलाई लाग्छ तिमी सक्षम छौ, तर तिमी कमजोर छौ। अनि यो प्रार्थनाद्वारा यसुले पत्रुसलाई र बाँकी चेलाहरूलाई सिकाउनु हुँदैछ, त्यही भएर उहाँले तिनीहरूलाई चेलाहरूलाई सँगै लगेको हुनसक्छ। 33 पदलाई हेर्नुहोस्, तब उहाँले पत्रुस, याकुब र यूहन्नालाई साथमा लैजानुभयो, र उहाँ अत्यन्तै विचलित र ज्यादै खिन्न हुन लाग्नुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, मेरो आत्मा मृत्यु समय शोकले व्याकुल भएको छ, तिमीहरू यहीँ बस र जागर हो। र 3 पनि उहाँले छोडेर अझै पर गएर उहाँले प्रार्थना गर्नुहुन्छ। पहिलोचोटि येशूलाई यति धेरै हामी कमजोर देख्दैछौँ, पहिलोचोटि, फर्स्ट टाइम, दिस इज द फर्स्ट टाइम वी सी जीसस बिकम भेरी विक। योभन्दा अगाडि येशूलाई एकदम शक्तिशाली जनको रूपमा हामी देख्दछौँ, येशूले आफूलाई कसरी प्रस्तुत गर्नुहुन्छ, योभन्दा अगाडि बरु भूतहरू, अशुद्धात्मा उहाँको सामु कामेको हामी देख्दछौँ, समुद्र आदि बेहरीहरू येशूको सामु झुकेको हामी देख्छौँ, भूतहरू निक्लेको देख्छौँ हामी, रोगहरू निको भएको देख्छौँ, प्रकृति पनि येशूको सामु हारेको देख्छौँ। येशूको अधिकारको बारेमा हामीले धेरै हेरिसकेको छौँ अहिलेसम्म, तर यो समयमा जब हामी येशूलाई हेर्छौँ उहाँ एकदमै कमजोर देखिनु भएको छ, उहाँ एकदमै शोक गरिराख्नु भएको देख्छौँ, एकदम वेदनामा छटपटाएको उहाँलाई हामी देख्छौँ, व्याकुल अवस्थामा देख्छौँ, विचलित अवस्थामा देख्छौँ, खिन्न अवस्थामा देख्छौँ। येशूले आफैले भन्नुहुन्छ, मेरो आत्मा मृत्यु समय शोकले व्याकुल भएको छ। येशूले जस्तो शोक, येशूले जस्तो खिन्नता, येशूले जस्तो विचलन, व्याकुलता, यो महसुस आजसम्म कसैले पनि गरेको छैन संसारमा। तपाईँलाई हामीलाई लाग्छ कसचोटि मैले जस्तो पीडा कसले खेपिया छ होइन, मैले जस्तो कसले दुःख पाएछ र मलाई जस्तो कसलाई परेछ र मलाई नै किन यस्तो भन्नुहुन्छ तपाईँ। तर तपाईँ जब येशूलाई हेर्नुहुन्छ, येशू को हुनुहुन्थ्यो, उहाँ परमेश्वर हुनुहुन्थ्यो जसले सबै थोक बनाउनु भयो, मानिस बनी आउनुभयो, र उहाँको अवस्था हेर्नुहोस् त व्याकुल पीडित अवस्थामा उहाँलाई हामी देख्छौँ। परमेश्वरको पुत्रले जस्तो कसैले पनि दुःखको महसुस गरेका छैन, कसैले पनि यो संसारमा, न त अब्राहमले गरेका थियो। जब अब्राहमले आफ्नो पुत्रलाई इसाकलाई मोरियाको डाँडामा, नेपाली मोरिबाको डाँडामा बलि चढाउन लानुहुँदै थियो, पक्कै पनि अब्राहमलाई एकदमै पीडा भइरहेको थियो। तर त्यो पीडाभन्दा पनि बढी पीडा येशूलाई भएको हामी देख्छौँ। न त दाउदलाई भएको पीडा नै येशूको पीडाको उहाँको शोकको तुलनामा आउन सक्छ। जब दाउदको छोरा अब्सालोमको मृत्यु भएको थियो, दाउदले एकदमै धेरै शोक गरे, दाउदले धेरै दिन खाएनन् उसको छोराको मृत्युको शोकले दाउदलाई एकदमै धेरै कमजोर बनाइदियो। तर त्यो शोक पनि येशूको शोकको तुलनामा आउन सक्दैन। प्रिय मित्रहरू, कसैको दुःख कष्ट, कसैको पीडा येशूको तुलनामा आउन सक्दैन। लुका 22 तपाईँले 24 हेर्नुभयो भने त्यहाँनिर लुकाले त यसो भन्छन् कि येशू यति साह्रो उहाँ पीडामा हुनुहुन्थ्यो, यति धेरै पीडामा हुनुहुन्थ्यो कि उहाँको पसिना पनि रगत नै उहाँको पसिना भएर बगिरहेको थियो। जस्तो होइन, एकदमै गाह्रो थियो। तर हामीलाई प्रश्न उठ्छ यस समयमा, हामी सोध्छौँ खासमा येशूलाई के भइरहेको छ, येशू किन यति धेरै पीडामा हुनुहुन्छ, येशूलाई किन यति साह्रो डर भए, यति साह्रो शोक गरिरहेको हामी देख्छौँ, येशू किन यति धेरै तनावग्रस्त देखिनुहुन्छ। येशूले आफ्नो अगाडि के देख्नुभयो, उहाँको सामुन्ने उहाँले के देखिराख्नु भएको थियो। येशूले गर्नुभएको प्रार्थनालाई हेरौँ न, दोस्रो वचनको दोस्रो बुदा, येशूले चढाउनु भएको बिन्ती र प्रार्थना, अनि अलिक पर गएर उहाँ भुइँमा घोप्टिनुभयो र हुनसक्छ भने त्यो घडी उहाँबाट टलोस् भने प्रार्थना गर्नुभयो। कुन घडी, कुन घडी, त्यो घडीलाई, कुन घडी, क्रुसमा मर्ने घडी, त्यो बेला, त्यो समय आइसकेको छ। अब राति नै उहाँलाई यहुदाले पक्राइदिनेवाला हुनुहुन्छ र बिहानै उहाँलाई पिलातसको सामु लगिन्छ, होइन, मानिसहरूको सामु उहाँलाई घिल्ला गरिन्छ, उहाँको खिल्ले उडाइन्छ र शुक्रबारको दिनमा उहाँलाई क्रुसमा चढाइन्छ। त्यो घडीलाई देखेर येशू प्रार्थनामा घुँडा टेक्नुहुँदैछ। त्यो घडी, त्यो क्रुसमा चढ्ने बेला उहाँको सामु आएको छ, उहाँको मृत्यु उहाँको सामु उहाँले देख्नु भइरहेको छ। फेरि यो नभन्नुहोस् कि येशू खालि आफ्नो शारीरिक मृत्युलाई लिएर उहाँ डराइराख्नु भएको छ, होइन। येशू हामी जस्तो डरसेर वा हुनुहुन्न, हामी जस्तो हाम्रो शारीरिक मृत्युलाई लिएर म मर्ने भइहाले भने हामी एकदम पीडित हुन्छौँ। येशू अरू गुरु जस्तोहरू पनि हुनुहुन्न जो अन्तिमसम्म बाँच्नलाई इच्छा गर्छ, अन्तिमसम्म साई बाबा जो अन्तिमसम्म जसको हृदयघात भएको थियो, उहाँलाई हस्पिटल लगेको थियो, बाँच्न चाहन्थ्यो अन्तिमसम्म पनि, त्यस्तो खालको ईश्वर हुनुहुन्न येशू मर्नलाई उहाँलाई कति पनि डर छैन, किनकि उहाँ मर्नलाई संसारमा आउनुभएको थियो, मृत्युलाई लिएर उहाँ डराइराख्नु भएको छैन। शारीरिक मृत्युले भन्दा यस कुराले येशूलाई पोलिरहेको छ कि अबको केही बेरमा उहाँ जसलाई पाप कुन चरीको नाउँ हो थाहा छैन, हाम्रो पाप बोकी र पाप बनी क्रुसमा मर्दै हुनुहुन्थ्यो। त्यस कुराले गर्दा उहाँलाई एकदमै पीडा भइरहेको छ। पिताको क्रोधको कचौरा उहाँले पिउनु हुँदै थियो र परिणामस्वरूप उहाँको पितासँगको त्यो अनन्त विगतदेखिको त्यो सिद्ध सम्बन्धबाट उहाँ अब अलगिएको महसुस गर्ने बेला आउँदै थियो। जब येशू क्रुसमा टाँगिनुहुन्छ उहाँले के भन्नुहुन्छ, भजन सङ्ग्रह 22 गरेको भविष्यवाणी उहाँले पुरा गर्नुहुन्छ कि हे पिता तपाईँले मलाई किन त्याग्नु भएको छ। त्यो त्यागको महसुस, त्यो बिछोडको महसुस यसले क्रुसमा गर्नेवाला हुनुहुन्छ। त्यो सङ्गति अब टुट्नेवाला छ, अनन्त विगतदेखिको सङ्गति, जब उहाँले संसार बनाउनु भएको थिएन, जब संसारमा केही कुरो पनि अस्तित्वमा थिएन, त्यहाँ जब परमेश्वर पिता पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वर मात्र एकतामा हुनुहुन्थ्यो, प्रेममा हुनुहुन्थ्यो, मिलापमा हुनुहुन्थ्यो, त्यो कहिले पनि नटुटेको सङ्गति सम्बन्ध अब क्रुसमा हाम्रो पापको कारण गर्दा टुट्नेवाला छ। त्यो कुराले चाहिँ येशूलाई एकदमै विचलित बनाएको छ, शोकले व्याकुल हुनुभएको हामी यहाँनिर देख्दछौँ। खालि शारीरिक मृत्यु देखेर उहाँ डराइराख्नु भएको छैन, पीडा भएर उहाँ यहाँ गइराख्नुभएको हामी देख्दछौँ। येशु जसलाई पापै थाहा छैन, पापै थाहा छैन, उहाँ सिद्ध परमेश्वर हुनुहुन्छ, उहाँमा कुनै खोट छैन, उहाँमा कुनै पाप छैन, तर उहाँमाथि सबै मानिसको पाप खनाइनेवाला छ। सबै मानिस, ती सबै चुनिएका मानिसहरू, ती सबै प्रभुका जनहरूको पाप उहाँमाथि खनाइनेवाला हुनुहुन्छ। त्यस कुराले उहाँलाई पीडा दिएको हामी देख्छौँ। अनि यो पीडाको समयमा, कष्टको घडीमा येशु पितासँग प्रार्थना गर्नुहुन्छ। उहाँले भन्नुहुन्छ 36 पदमा, अब्बा पिता, तपाईँको निम्ति सबै कुरा सम्भव छ, यो कचौरा मबाट हटाइदिनुहोस्, तर पनि मैले इच्छा गरे जस्तो होइन, तपाईँले इच्छा गर्नुभए जस्तो होस्। येशूले आफ्नो पवित्र स्वभावमा पापको बोझ महसुस गर्नुभयो र त्यो अवस्थाले उहाँलाई प्रार्थनातर्फ डोर्याएको हामी देख्दछौँ। र येशूको प्रार्थनामा हामी जम्मा 4 यहाँनिर अङ्ग्रेजी अक्षरको एहरू देख्न सक्दछौँ, 4 ए। So we see 4 A's in Jesus' prayer here, in his petition here. We see the address, we see the acknowledgement, and we see appeal here, and we see the attitude in his prayer. तपाईँले देख्नुहुन्छ स्वामी सुरुमा यसले के भन्नु, के भनेर परमेश्वरलाई सम्बोधन गर्नुहुन्छ। पहिलो देखिने भनेको सम्बोधन छ यहाँ, पहिलो सम्बोधन। तपाईँले लेख्दा फेरि पनि हुन्छ यसुको प्रार्थनामा 4 कुरा देख्छौँ हामी, सम्बोधन, स्वीकार, अपिल र आचरण। यसुले परमेश्वरलाई कसरी सम्बोधन गर्नुहुन्छ, के भन्नुहुन्छ उहाँले, अब्बा पिता। परमेश्वर येशूको निम्ति को हो, उहाँ अब्बा हुनुहुन्छ। खालि पिता मात्र होइन, उहाँ अब्बा पिता हुनुहुन्छ। अब्बाको अर्थ भने घनिष्ठता, भरोसा, प्रेम, स्नेहलाई जनाउँदछ। येशू र पिता परमेश्वरको सम्बन्ध घनिष्ठ सम्बन्ध थियो। येशूले परमेश्वर पितामाथि भरोसा गर्नुहुन्थ्यो। परमेश्वर पिताले पुत्र परमेश्वरलाई पृथ्वीको जग बसालभन्दा अगाडिदेखि नै प्रेम गर्नुहुन्थ्यो। युहन्ना 17 अध्याय, पृथ्वीको जग बसालभन्दा अगाडिदेखि तपाईँले मलाई प्रेम गर्नुहुन्थ्यो। त्यही भएर येशूले व्यक्तिगत एउटा सम्बन्धको बारेमा भन्नुहुँदैछ कि उहाँ येशूको अब्बा पिता हुनुहुन्छ। विगतदेखिको सम्बन्धलाई यहाँनिर झल्काइरहेको छ। अनि येशूले यो कुरा स्वीकार गर्नुहुन्छ, आफ्नो पिताको सामु उहाँले के भन्नुहुन्छ, के स्वीकार गर्नुहुन्छ, तपाईँको निम्ति सबै कुरा सम्भव छ। जब योभन्दा अगाडि एकजना धनी युवकको बारेमा हामी हेर्दै थियौँ, अनि धनी युवकले आफ्नो धन सम्पत्ति त्यागेर येशूपछि लाग्न इन्कार गरेर देख्दाखेरि येशूले के भन्नुहुन्छ, धनीहरूलाई स्वर्गको राज्यमा पस्न कति गाह्रो छ। धनीहरूलाई स्वर्गको राज्यमा प्रवेश गर्नुभन्दा त बरु उठलाई सियोको नातिबाट छिर्न सजिलो हुन्छ। चेलाहरू असम्मित हुन्छ, उनीहरूको दिमागमा कुरा घुस्न सक्दैन, उनीहरूको भेजा खराब हुन्छ। उनीहरूले भन्छ कि त्यो सबै को बाँच्न सक्छ। येशूले भन्नुहुन्छ मानिसको निम्ति यो कुरा असम्भव छ, तर परमेश्वरको निम्ति सबै कुरा सम्भव छ। परमेश्वरले सबै कुरा गर्न सक्छ, धनी पनि बाँच्न सक्छ। त्यसरी नै एउटा आत्माले सताएको एउटा छिटो थियो, उसको बाबा आएर पुकार गर्नुहुन्छ, मेरो छोरालाई यहाँ भूत एउटा अशुद्ध आत्माले सताएको छ, बिन्ती छ, निको पारिदिनुहोस् सक्नुहुन्छ भनेर एउटा बाबाले आफ्नो छिटो आफ्नो छोराको निम्ति यसमा बिन्ती गरिरहेको पाउँछ। सक्नुहुन्छ भने यसले भन्नुहुन्छ के भनेको तिमीले, सक्नुहुन्छ म विश्वास गर्ने निम्ति सबै कुरो सम्भव छ। परमेश्वरले सबै कुरो गर्न सक्नुहुन्छ, उहाँको निम्ति असम्भव केही पनि छैन। उहाँले सारा संसारलाई शून्यताबाट बनाउनु भयो, सबै थोक उहाँकै वचनद्वारा बनिए। पूर्व अस्तित्वमा कुनै पनि त्यस्तो चिज स्रोत साधन थिएन जसको उपयोग गरेर परमेश्वरले संसारलाई बनाउनु भयो। सबै कुरा शून्यताबाट, अस्तित्वमा नभएको चिजहरूलाई उहाँले अस्तित्वमा ल्याउनुभयो। उहाँले सबै कुरा गर्न सक्नुहुन्छ, उहाँले तपाईँले मलाई बनाउनु भयो, उहाँले आफ्नै पुत्रलाई संसारमा पठाउनु भयो, येशु मानिस बनि आउनुभयो। सम्भव छ, सबै कुरा सम्भव छ। परमेश्वर मानव बन्न सम्भव छ, मानिसलाई परमेश्वर बन्न सम्भव छैन, तर परमेश्वरलाई मानिस बन्न सम्भव, सबै कुरा सम्भव छ। येशूले स्वीकार गर्नुहुँदैछ परमेश्वरको सार्वभौमिकतालाई, स्वीकार गर्नुहुँदैछ परमेश्वरको सबरिन्टीलाई, उहाँको सार्वभौमिक अधिकारलाई, सर्वोच्चतालाई येशूले त्यहाँनिर स्वीकार गर्नुहुँदैछ। अनि त्यसपछि उहाँले आफ्नो बिन्ती, आफ्नो अपिल यसरी ल्याउनुहुन्छ, पिता तपाईँ र मेरो सम्बन्ध अनन्तदेखिको छ, तपाईँले मलाई सधैँ प्रेम गर्नुहुन्छ, मलाई थाहा छ, म तपाईँलाई भरोसा गर्छु, हामी बिचको घनिष्ठ सम्बन्ध छ, तपाईँले सबै कुरा गर्न सक्नुहुन्छ, तपाईँले गर्न नसक्ने केही पनि छैन, पिता अब यो कचौरा मबाट हटाइदिनुहोस्। यो कचरा कुन कचौरा त्यो क्रोधको कचरा परमेश्वरको क्रोधको कचरा जुन येशूले पिउनेवाला हुनुहुन्थ्यो परमेश्वरको क्रोधको कचरा जसमा सृष्टिदेखिको मानिसहरूको पापले भरिएको त्यो कचौरा तितो कचौरा यो कुनै मिठो जुस थिएन यो बनाना लस्सी स्विट लस्सी थिएन यो तितो कचौरा पापको कचौरा जसलाई कसैले पनि पिउन चाहँदैनन् यीशु त्यो कचौरा पिउन नचाहेको हामी देख्छौँ उहाँ पिउन चाहनुहुन्न त्यो कचौरा परमेश्वरको क्रोध उहाँले आफूमाथि लिन नचाहेको हामी यहाँ देख्छौँ अनि उहाँले विन्ती गर्नुहुन्छ हे मेरो पिता मलाई प्रेम गर्नुहुन्न पिता तपाईँलाई मेरो सम्बन्ध अनन्त देखिन्छ म तपाईँलाई भरोसा गर्छु मलाई थाहा छ तपाईँले मलाई प्रेम गर्नुहुन्छ तपाईँले सबै थोक गर्न सक्नुहुन्छ कृपया यो कचौरा प्लिज यो कचौरा मबाट हटाइदिनुहोस् तपाईँले देख्नु हुँदैछ परमेश्वरको अनन्तको पुत्र अनन्तको पिताको सामु के को भिख माग्नु हुँदैछ पिता अर्को विकल्प खोज्नुहोस् अर्को अर्को उपाय छैन त्यहाँ कि मैले तपाईँको क्रोध आफैले पिउनै पर्छ कि म पाप भन्नै पर्छ कि मलाई पाप थाहै छैन कहिलेकाहीँ तपाईँले गल्ती गर्दा गल्ती नगर्दाखेरि पनि कहिलेकाहीँ आरोप लाग्दाखेरि त्यो कति असहनीय हुन्छ तपाईँलाई याद छ तपाईँलाई म निर्दोष छु मैले गल्ती गरेको छुइनँ तपाईँलाई पीडा हुन्छ तपाईँलाई गाह्रो हुन्छ त्यो कुरा आफूमाथि लिनलाई येशूको अवस्था त्यस्तै भइरहेको छ कसरी कसरी हुनसक्छ यो किन गर्नु पर्यो परमेश्वरले किन उहाँले यसो गर्नु पर्यो हाम्रो खातिर किन गर्नु पर्यो यसो हामी खो हौ हामीले त उहाँको विरुद्धमा पाप गरेको छौँ होइन र उहाँको विरुद्धमा हामीले विद्रोहको जीवन जिएको छौँ उहाँको हामीलाई मतलब छैन खोज्दैन उहाँ हामी परमेश्वरको महिमाको बारेमा हामीलाई कति पनि सरोकार छैन हामीलाई आफ्नो बारेमा पर्वा छ आफ्नो बारेमा हामीलाई सोच्नु छ परमेश्वर हाम्रो जीवनको त्यो लिस्टको अन्तिममा आउँछ अनि त्यही परमेश्वरले चाहिँ हामीलाई बचाउनको निम्ति आफ्नो पुत्र दिनुहुन्छ अनि आफ्नो पुत्र चाहिँ आफ्नो प्राणको निम्ति आफ्नो पिताको सामु यहाँनिर विन्ती गरिरहेको छ यो कचौरा मबाट हटाइदिनुहोस् तपाईँ देख्नुहुन्छ तपाईँले परमेश्वर प्रेमलाई बुझ्नु भएको छ कति हल्का लिन्छौँ हामी होइन परमेश्वरको प्रेम येशूले मलाई प्रेम गर्नुहुन्छ हामी नाच्छौँ उफ्रन्छौँ तर देख्नुभयो त्यो क्रन्दन त्यो पीडा येशू भएर गइरहनु भएको देख्नु भएको छ तपाईँले हामी त यस्तो व्यवहार देखाउँछौँ कि हाम्रो निम्ति चाहिँ एउटा भ्यागुता क्रुसमा मरेको जस्तो एउटा मुसा क्रुसमा मरेको जस्तो हामी व्यवहार देख्छौँ एउटा कुखुरा चढाएको जस्तो हामी व्यवहार देख्छौँ परमेश्वरको अनन्तको पुत्र मानिस बनी आउनुभयो र हाम्रो खातिर क्रुसमा मर्नुभयो अनि मर्नभन्दा अगाडिको घडीमा उहाँले यसरी पितासँग अन्तिम घडीको समय बिताइरहनु भएको हामी देख्दछौँ तर उहाँको आचरणलाई हेर्नुहोस् न प्रार्थना उहाँको आचरणले तर पनि मैले इच्छा गरेँ जस्तो होइन तपाईँले इच्छा गर्नुभयो जस्तो होस् यसलाई थाहा छ परमेश्वरको इच्छा के हो अनन्त विगतदेखि बनिएको यो योजना हो पापी मानिसलाई उद्धार गर्ने परमेश्वरको योजना खालि परमेश्वर पिता आफैले एक्लै बसेर बनाउनु भएको छैन उहाँहरू तिनैजना बसेर बनाउनु भएको छ सृष्टिको यो जग बसालभन्दा अगाडि नै परमेश्वरले पापी मानिसलाई उद्धार गर्ने योजना बनाउनु भयो पुत्रले त्यतिखेर भन्नुभयो म भएर पापी मानिसको निम्ति मर्नु सक तयार छु भन्ने उहाँले यो योजना पुरा गर्नको निम्ति उहाँले आफ्नो कदम अगाडि बढाउनु भयो पवित्र आत्माले त्यो योजना लागू गर्नको निम्ति आफ्नो आत्माको शक्ति दिने उहाँले योजना बनाउनु भयो पृथ्वीको जग बसालभन्दा अगाडि नै पिता परमेश्वर पुत्र परमेश्वर पवित्र आत्मा परमेश्वरले हाम्रो योजना बनाउनु भयो यीशुलाई थाहा छ उहाँको इच्छा के हो मलाई थाहा छ उहाँको इच्छा के हो यसले भन्नुहुँदैछ कि मेरो इच्छा पुरा गर्नुपर्छ मेरो पीडा बुझ्नु भएको छ तपाईँले मलाई के बितेको छ बित्नु भएको छ तपाईँले त्यो भनिराख्नु भएको छैन उहाँले तपाईँको इच्छा तपाईँको इच्छा नै मेरो मेरो निम्ति भोजन हो म तपाईँको इच्छा पुरा गर्नको निम्ति नै संसारमा आएको छु भने घटिन्द घरि उहाँले भन्नुहुन्छ येशूको निम्ति परमेश्वरको इच्छा सबैभन्दा प्राथमिक स्थानमा छ उहाँले दाबी गरिरहनु भएको छैन येशूको नाममा भनेर जस्तो प्रार्थना गरिरहनु भएको छैन उहाँले तिनचोटि उहाँले यही प्रार्थना घरिघरि दोहोऱ्याउनु भयो घरिघरि यो प्रार्थना उहाँले दोहोऱ्याइराख्नु भएको छ येशूको प्रार्थना सुनवाई भयो येशूको बिन्ती सुनवाई भयो यस पिताले उहाँको प्रार्थना सुन्नुभयो तर पुत्रले चाहे जस्तो होइन तर उहाँले इच्छा गरे जस्तो किनकि येशूले भन्नुहुन्छ अन्तिममा के भन्नुहुन्छ मैले इच्छा गरेँ जस्तो होइन तपाईँले इच्छा गरेको जस गर्नुभयो जस्तो भएको होस् ठ्याक्कै परमेश्वरले इच्छा गरे जस्तो भयो परमेश्वरले इच्छा गरे जस्तो नि पुरा भयो येशूले परमेश्वरको इच्छा पुरा होस् भनी प्रार्थना गर्नुभयो र क्रुसमा उहाँको इच्छा पुरा भयो यसुले परमेश्वरको क्रोधको कचौरा पिदिनुभयो, क्रुसमा उहाँ त्यागिनुभयो, ठुलो स्वरले मलाई कराउनु भयो, हे पिता एलोई एलोई लामा सबक्तनी, हे पिता तपाईँले मलाई किन त्याग्नु भएको छ भन्ने गरिन्छ। जब पिता परमेश्वरले आफ्नो पुत्र परमेश्वरलाई क्रुसमा उहाँको मानिसहरूको पाप बोकेर झुन्डिरहेको जब उहाँले माथिबाट देख्नुभयो अनि पिता परमेश्वरले आफ्नो छोरालाई उहाँले हेर्न सक्नु भएन, उहाँले आफ्नो मुख फर्काउनु भयो, हेर्न लायकको बन्नु भएन यसो क्रुसमा, किनकि उहाँमा हाम्रो पाप थियो, उहाँ पाप बनिनुभयो, उहाँमाथि हामी माथिको श्राप उहाँ आफैले लिदिनुभयो। पिता परमेश्वरले हस्तक्षेप गर्नु भएन यहाँ, आफ्नो पुत्रप्रतिको प्रेमले उहाँलाई स्वर्गबाट झरेर त्यतिखेर मानिसलाई नष्ट पारेर म कोही मानिसलाई बचाउनेवाला छुइनँ, मेरो पुत्रलाई म लिएर स्वर्ग फर्किन्छु भनेर संसारलाई उहाँले ध्वस्त पार्नु भएन, उहाँले आफ्नो मन थाम्नुभयो। तर जब अब्राहमले इसाकलाई बलि चढाउनलाई लानु हुँदै थियो त्यतिखेर परमेश्वरले के गर्नुभयो, हस्तक्षेप गर्नुभयो। अब्राहमले इसाकलाई बलि गर्न निम्ति आफ्नो चक्कु उजाउँदाखेरि उठाउँदाखेरि परमेश्वरले के गर्नुभयो, रोकी थामी नगर, मलाई थाहा भयो तर विश्वास। परमेश्वरले त्यतिखेर अतिरिक्त एउटा विकल्पको रूपमा एउटा पाठो जुटाउनु भयो, तर क्रुसमा आफ्नो पुत्र मर्नु हुँदैछ परमेश्वरले हस्तक्षेप गर्नु भएन। येशूको आज्ञाकारिताले उहाँलाई क्रुसमा चढायो, येशू पिताप्रति आज्ञाकारी हुनुहुन्थ्यो, येशू आज्ञाकारी हुनुहुन्थ्यो, परिणामस्वरूप के भयो, येशू त्यागिनुभयो, हामी स्वीकार्यौँ, परिणामस्वरूप के भयो, येशूले क्रोधको सन्तानबाट हामीलाई उहाँको शत्रुबाट हामीलाई उहाँको सन्तान बनाउनु भयो। सारा संसारका मानिसहरू सबै परमेश्वरको सन्तान होइन, हामी एक समय परमेश्वरको सन्तान थिएनौँ, तर येशु ख्रीष्टको कारणले गर्दाखेरि, येशु ख्रीष्ट जो परमेश्वरको पुत्र हुनुहुन्छ उहाँद्वारा अब हामी पनि परमेश्वरको सन्तान भएका छौँ। प्रिय मित्र, यो तपाईँ मेरो खुसी कुरो हो, यो तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने यो कुराले तपाईँलाई उत्साह दिनुपर्छ कि परमेश्वर एक समय मेरो न्यायकर्ता हुनुहुन्थ्यो जसको क्रोधमुनि थिएँ म, अब त्यही परमेश्वर मेरो पिता हुनुहुन्छ, उहाँ मेरो अब्बा हुनुहुन्छ, म उहाँको सामु जान सक्छु, उहाँलाई मेरो हृदय खोल्न सक्छु, उहाँले मलाई सुन्नुहुन्छ, उहाँले मलाई प्रेम गर्नुहुन्छ। हाम्रो विश्वास र अरू सबै धर्मावलम्बीहरू बिचको एउटै फरक के हो तपाईँलाई थाहा छ, फरक धेरै छ, एउटा मुख्य फरक के हो तपाईँलाई थाहा छ, कि हामी हाम्रो ईश्वरलाई हाम्रो परमेश्वरलाई पिता भनेर सम्बोधन गर्न सक्छौँ, हाम्रो परमेश्वरलाई हामी बुबा अब्बा भनेर सम्बोधन गर्न सक्छौँ। अन्त यो शब्द तपाईँ कतिलाई मन पर्दैन होला, तपाईँको बाल्यकाल राम्रो रहेको छैन भने पिता भन्ने शब्द तपाईँको निम्ति एकदमै क्रूर एकदमै गैर जिम्मेवारी भन्ने एउटा पिक्चर आउँछ होला, तर याद गर्नुहोस् संसार भएको राम्रा पिता भन्दा पनि असल पिता परमेश्वर हुनुहुन्छ। धेरै हामी चुकेका छौँ, हामी पिताहरू जति पनि यहाँ बाबाहरू छौँ, हामी आफ्नो छोराछोरीलाई प्रेम गर्छौँ, तर पनि हामीले अझै परमेश्वरले हामीलाई प्रेम गरेर हामी प्रेम गर्न सकेका छैनौँ, अझै परमेश्वरको प्रेम हामीले झल्काउन सकेको छैनौँ, उहाँ खोट रहित निस्वार्थ प्रेम गर्ने पिता हुनुहुन्छ, उहाँको हामी सन्तान भएका छौँ, अब उहाँले हाम्रो न्याय गर्नुहुन्न। यदि तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने अब उहाँले हाम्रो न्याय गर्नुहुन्न, किन, किनकि उहाँले आफ्नै पुत्रलाई क्रुसमा न्याय गरिसक्नु भएको छ, उहाँले दोहोरो न्याय गर्नुहुन्न। यो यसलाई गुड न्युज भन्छ, यसलाई सुसमाचार भन्छ कि अब हामीले हाम्रो पापको पश्चाताप पापको प्रयास निम्ति पापको मोल हामी आफैले तिर्न पर्दैन, अब ख्रिस्ट येशूले तिरिदिनु भयो, उहाँले त्यो क्रोधको कचौराबाट सबै उहाँले पिदिइसक्नुभयो, त्यो अलिकति पनि एक थोपो पनि त्यहाँ बाँकी छैन जसलाई हामीले पिउनुपर्छ आफै, एक थोपो पनि बाँकी छैन, येशूले सबै पिदिइसक्नु भएको छ, जसले उहाँमाथि येशू ख्रीष्टमाथि आफ्नो भरोसा राखेका छन् तिनीहरूको पाप क्षमा भएका छन्, तिनीहरूको प्रति परमेश्वर अब न्यायकर्ता होइन, तिनीहरूको प्रति परमेश्वर अब पिता हुनुहुन्छ, अब्बा पिता हुनुहुन्छ, त्यही भएर त हामी प्रार्थना गर्छौँ पिता परमेश्वर भनेर सम्बोधन गर्छौँ, अन्तिममा के भन्छौँ, येशू ख्रीष्टको नाउँमा उहाँ हाम्रो पिता यस कारणले हुनुहुन्छ किनकि येशु उहाँको पुत्र हाम्रो मुक्तिदाता हुनुहुन्छ, हाम्रो प्रभु हुनुहुन्छ, येशुको कारणले गर्दाखेरि उहाँ हाम्रो पिता हो, त्यही भएर उहाँलाई हामी पिता भनिकन सम्बोधन गर्छौँ। यो सुसमाचार हो प्रिय मित्र, तपाईँ ख्रिस्टमा हुनुहुन्न भने तपाईँहरूलाई हामी आग्रह गर्छौँ, तपाईँ ख्रिस्टमा आउनुहोस्, तपाईँ विश्वास गर्नुहोस्, आफ्नो पाप पश्चाताप गर्नुहोस्, किनकि परमेश्वर क्रोधबाट बच्ने अरू त्यहाँ कुनै उपाय छँदै छैन। यदि उपाय हुन्थ्यो भने पुत्र येशूले यसरी आफ्नो अगाडि रहेको त्यो 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 घडी त्यो कचौरा हटाइदिनुहोस् भनेर बिन्ती भाव गर्दाखेरि पिता परमेश्वरले सुन्नुहुने थियो, त्यो हटाइदिनु हुने थियो। यदि त्यहाँ अर्को उपाय थियो भने, अर्को विकल्प थियो भने, यदि हाम्रो कामले, हाम्रो योग्यताले, हाम्रो जातले, धर्मकर्मले, हामीले कमाएको पुण्यले हामी बाँच्ने थियौँ भने येशू क्रुसमा मर्नुपर्ने आवश्यक थिएन। त्यही भएर अरू त्यहाँ कुनै उपाय छैन, येशूमा आउनुहोस्। येशूले मात्र तपाईँलाई तपाईँको पापबाट उद्धार गर्न सक्नुहुन्छ। येशूले मात्र तपाईँलाई परमेश्वर क्रोधबाट बचाउन सक्नुहुन्छ। येशूले मात्र तपाईँलाई फेरि परमेश्वरसँग मिलापमा ल्याउन सक्नुहुन्छ। तपाईँसँग जिज्ञासा भएमा, प्रश्न भएमा तपाईँ हामीसँग, हामी यहाँ भएको कोही क्रिस्चियनहरूसँग पछाडि कुरा गर्न सक्नुहुन्छ। तर त्यत्तिकै यो सुसमाचारलाई, यो सत्यतालाई त्यत्तिकै डिसमिस नगर्नुहोस्, त्यत्तिकै नछाडिदिनुहोस्, सुनेर नउडाइदिनुहोस्। यो कथा होइन, दन्त्य कथा सुनाइराखेको छैन यहाँ, यहाँ मनोरञ्जन दिइरहेको छ। सत्य कुरा, परमेश्वरको वचन यहाँनिर हाम्रो अगाडि आइरहेको छौँ। यसलाई हामी स्वीकार गर्छौँ भने हाम्रो पाप क्षमा हुन्छ, हामीले अनन्तको त्यो जीवन पाउनेछौँ। तर यदि हामी ख्रिस्टलाई इन्कार गर्छौँ भने हामीमाथि परमेश्वरको क्रोध अझै पनि रहनेछ। परमेश्वरको क्रोध पनि रहनु भन्ने डरलाग्दो कुरो हो। जब एक दिन तपाईँ मर्नुहुन्छ, मरेर परमेश्वरको सामु पुग्नुहुन्छ, अनि त्यतिखेर आफ्नो पाप बोकेर परमेश्वरको सामु आफ्नो पापको लेखा दिन पर्ने हुन्छ, अनि त्यो घडी जस्तो डरलाग्दो घडी केही हुनेवाला छैन। त्यही येशूले महसुस गरिराख्नु भएको देख्छौँ। त्यही भएर उहाँले बिन्ती गर्नुहुँदैछ, पिता हुनसक्छ भने यो कचौरा मबाट हटाइदिनुहोस्। प्रिय मित्रहरू, परमेश्वर हाम्रो पिता हुनुहुन्छ, अब उहाँ हाम्रो अब्बा पिता हुनुहुन्छ, र पिताले तपाईँबाट सधैँभर उहाँमा प्रार्थना गरेको, उहाँसँग तपाईँले समय बिताएको उहाँले अपेक्षा गर्नुहुन्छ। परमेश्वर हामीसँग उहाँको वचनद्वारा बोल्नुहुन्छ, तर त्यति मात्र होइन, परमेश्वर हामीलाई सुन्न पनि चाहनुहुन्छ। उहाँ खालि बोल्ने परमेश्वर मात्र हुनुहुन्न, उहाँ सुन्ने परमेश्वर पनि हुनुहुन्छ। तपाईँ र मबाट उहाँ सुन्न चाहनुहुन्छ, अनि त्यो चाहिँ हामी जतिखेर हामी प्रार्थना गर्छौँ त्यतिखेर उहाँले हामीलाई सुन्नुहुन्छ, हाम्रो प्रार्थनाद्वारा। त्यही भएर प्रार्थनाको यो एउटा परमेश्वरले अनुग्रह हामीलाई दिनुभएको छ। यो उदेको कुरा होइन, यो खुसीको कुरा होइन कि सारा संसार सृष्टि गर्नुहुने ब्रह्माण्डका विश्वका परमेश्वरले तपाईँ र मलाई सुन्न चाहनुहुन्छ। हामीलाई सुन्नलाई उहाँसँग समय छ, हाम्रो देशका नेताहरूले हामीलाई सुन्न समय छैन। कसले सुन्छ तपाईँको कुरा? कसले सुन्छ? कसले पनि सुन्दैन तपाईँको कुरा। सृष्टिकर्ताले सुन्नुहुन्छ, परमेश्वरले सुन्नुहुन्छ। यो उदेको कुरा हो। त्यही भएर तपाईँको हरेक बिहानी, हरेक दिउँसो, हरेक बेलुकालाई खेर नफाल्नुहोस्। प्रार्थनामा समय बिताउनुहोस्, परमेश्वरसँग कम्युनिकेट गर्नुहोस्, प्रार्थना गर्नुहोस्। प्रार्थनाले हामीलाई परमेश्वरमा अझै स्वीकारयोग्य बनाउँदैन, तर तपाईँ परमेश्वरमा स्वीकारिनु भएको छ भन्ने कुराको कदर गर्न सिकाउँछ। त्यही भएर प्रार्थनाको अवसरलाई नगुमाउनुहोस्। मलाई थाहा छ तपाईँहरू कतिको प्रार्थना गर्नुहुन्छ, प्रार्थना गर्नुहुन्छ भने पनि तपाईँ कतिखेर गर्नुहुन्छ, तपाईँको प्रार्थनाको लिस्टहरू के छ मलाई थाहा छैन। तर म तपाईँलाई यही उत्साह गर्छु कि तपाईँले येशूले जस्तो प्रार्थना गर्नुहोस्। परमेश्वरसँग प्रार्थना गर्दाखेरि येशूलाई अब्बा, परमेश्वरलाई अब्बा पिता भने तपाईँले सम्बोधन गर्नुहोस्। म तपाईँको पिता हुनुहुन्छ, उहाँले तपाईँलाई प्रेम गर्नुहुन्छ, घनिष्ठ सम्बन्ध राख्न चाहनुहुन्छ। उहाँले पिता सम्झिजानुहोस्, नडराउनुहोस्। अब न्यायकर्ता अगाडि एउटा शिक्षकको सामु होमवर्क नगरेको कारणले गर्दाखेरि डरको साथ, भयको साथ कामदै शिक्षक अगाडि उभिएको विद्यार्थी जस्तो बन्न पर्दैन। अब उहाँको सामु हामी निर्भयका साथ, ढुक्कको साथ जान सक्छौँ। येशूले त्यो विशेष अधिकार हामीलाई प्रदान गरिसक्नु भएको छ। हामी उहाँको सामु जान सक्छौँ, उहाँसँग हामी प्रार्थना गर्न सक्छौँ, पिता भनेर उहाँलाई हामी पुकार्न सक्छौँ। जसै उहाँसँग जानुहुन्छ, तपाईँले यही कुरालाई तपाईँले स्वीकार गर्नुहोस्, एक्नोलेज गर्नुहोस् कि उहाँले सबै थोक गर्न सक्नुहुन्छ, उहाँ सर्वभूमी हुनुहुन्छ, सबै कुराको उहाँ नियन्त्रणमा हुनुहुन्छ। त्यो स्वीकारले तपाईँ प्रार्थना गर्नुहोस्। तपाईँले सक्नुहुन्छ भने होइन, तर तपाईँ कुरा मलाई थाहा छ, तपाईँले सबै कुरा नियन्त्रण गर्नुहुन्छ, मेरो सबै घडी तपाईँले देख्नुभएको छ, मलाई थाहा छ। त्यही भएर म तपाईँको सामु आउँछु, अनि मलाई थाहा छ तपाईँले मलाई प्रेम गर्नुहुन्छ पिता भनेर प्रार्थना गर्नुहोस्, बिन्ती गर्नुहोस्। येशूले जस्तै बिन्ती गर्नुहोस्, विशेष निर्दिष्ट रूपमा प्रार्थना गर्नुहोस् के छ येशू परमेश्वरमा तपाईँ जानुहोस् र भन्नुहोस्। र अन्तिममा आचरण येशूको जस्तै हुनुपर्छ, तपाईँको लागि परमेश्वरको इच्छा नै ठुलो हुनुपर्छ। अन्तिममा मेरो इच्छा होइन, म त इच्छा गर्छु कि प्रभु यो सङ्कष्ट मबाट हटोस्, यो क्यान्सर मबाट हटोस्, पीडा मबाट हटोस् यो टिबी रोग मबाट होस् यो समस्या मबाट हटोस् म चाहन्छु कि तपाईँले सबैको थोक गर्न सक्नुहुन्छ तर पनि मेरो इच्छा होइन ए तपाईँको इच्छा म रोगी भएर मर्नु छ भने तपाईँको इच्छा पुरा होस् तर तपाईँको महिमा होस् त्यो आचरण लिनुहोस् प्रिय मित्रहरू येशूले जस्तो आचरण लिनुहोस् प्रार्थना गर्दाखेरि परमेश्वरको इच्छालाई अगाडि राख्नुहोस् तनावको बिचमा प्रार्थना गरिरहेको बेलामा येशूले आफ्नो चेलाहरूलाई भने बिर्सिनु भएको छैन उहाँको हामीले वेदनालाई देखिसकेको छौँ उहाँको हामीले बिन्तीलाई पनि देखिसकेको छौँ त्यति मात्र होइन उहाँको यहाँ धैर्यतालाई पनि हामी देख्दछौँ येशू बिजी हुनुहुन्छ उहाँ पीडामा हुनुहुन्छ पितासँग उहाँ प्रार्थना गरिरहनु भएको छ तर उहाँले आफ्नो चेलाहरूलाई बिर्सिनु भएको छैन 37 पदलाई हेर्नुहोस् न आजको वचनको तेस्रो बुदा येशूले देखाउनु भएको धैर्यता उहाँ फेरि आउनुहुँदा तिनीहरूलाई निधाइरहेका भेटाउनु भयो उहाँले पत्रुसँग भन्नुभयो सिमोन के तिमी निधाइरहेको छ केही घन्टा पनि जाग बस्न सक्दैनौ जाग रहौ अनि प्रार्थना गर र तिमीहरू परीक्षामा नपर आत्मा त साह्रै तयार छ तर शरीर दुर्बल छ उहाँ तिनचोटि फर्केर आउनुहुन्छ यसले येशूको चेलाहरूप्रतिको धैर्यतालाई देखाउँछ ती तिनचोटि उहाँ फर्केर आउनु भएको छ जानुहुन्छ त्यही प्रार्थना गर्नुहुन्छ फेरि चेलाहरू कहाँ फर्केर आउनुहुन्छ जानुहुन्छ प्रार्थना गर्नुहुन्छ फेरि चेलाहरू कहाँ फर्किन आउँछ तिनचोटि फेरि जानुहुन्छ प्रार्थना गर्नुहुन्छ फेरि चेलाहरू कहाँ फर्किन आउँछ र पहिलोचोटि फर्केर आउँदाखेरि पत्रुसलाई विशेष गरी उहाँले ध्यान दिनुहुन्छ पत्रुस जसले के भनेको थियो अगाडि म तपाईँको लागि मर्नलाई तयार छु सब होस् होला अरू सबैजना भागे पनि म चाहिँ भाग्नेवाला छैन म चाहिँ त्यस्तो कातरहरू मात्रै पर्दिनँ तर पत्रुसलाई यसोले भन्नुहुन्छ पत्रुस तिमी निधाइरहेछौ कहाँ गयो तिम्रो साहस कहाँ गयो तिम्रो आँट कहाँ गयो तिम्रो बाचा सायद पत्रुसले उत्तर दिन सक्छ प्रभु तपाईँलाई थाहा छ हामीले निस्तार चाँड कति ढिलो बेर अबेरसम्म खायौँ तपाईँलाई थाहा छ कति भइसक्यो 12 बजिसक्यो सुत्ने बेला हो मानिसहरूले 1 मिनट पुऱ्याइसक्यो तपाईँ प्रार्थना गर्नुभयो कि 1 घन्टा भइसक्यो कसरी हामी 1 घन्टासम्म प्रार्थना गरेर बस्न सक्ने तर येशूले चेलाहरूलाई प्रति धैर्यता देखाउनुहुन्छ दया देखाउनुहुन्छ र भन्नुहुन्छ कि जाग रह अनि प्रार्थना गर र तिमीहरू परीक्षामा नपर येशूले जाग रहने कुरालाई प्रार्थना गर्ने कुरालाई र परीक्षामा नपर्ने कुरालाई एक ठाउँ राख्नुहुन्छ जाग किन बस्ने प्रार्थना गर्नलाई जाग बस्ने प्रार्थना किन गर्ने परीक्षाबाट बच्नलाई प्रार्थना गर्ने बुझ्नुहुँदैछ तपाईँ परीक्षामा परिराख्नु भएको छ भने छक्क नपर्नुहोस् किनकि तपाईँ जाग बस्नु भएको छैन प्रार्थना गर्नु भएको छैन तपाईँ बिहानै उठ्ने बित्तिकै तपाईँ प्रार्थनाबाट आफ्नो दिन सुरु गर्नुहुन्न त तपाईँ परीक्षामा नपरे को परीक्षामा पर्छ फ्री मित्रहरू हामी येशूको अनुसार एउटा रणभूमिमा छौँ वारफेयरमा छौँ हामी रणभूमिमा छौँ हरेक बिहान जब हामी आँखा खोल्छौँ हामी युद्धको मैदानमा उत्रिन्छौँ तर तपाईँ परमेश्वरबाट नसुनि परमेश्वरबाट सशक्तिकरण नभइकन प्रार्थना नगरिकन आफ्नो दिन बिताउनुहुन्छ आफ्नो दिन तपाईँ भिडियो गेमबाट फेसबुकबाट सुरु गर्नुहुन्छ भने तपाईँ परीक्षामा नपरेको परीक्षामा पर्छ त्यही भएर प्रार्थनामा समय बिताउनुहोस् येशूले त्यही सिकाउनुहुन्छ प्रार्थना गर परीक्षामा नपर येशूले सिकाउनु भएको प्रार्थना पनि त्यही छैन र प्रार्थनामा के माग्न सिकाउनु भएको छ हामीलाई परीक्षामा पर्न नदिनुहोस् यदि तपाईँ परीक्षामा पर्न चाहनुहुन्न भने प्रार्थना गर्नुहोस् प्रार्थना गर्नुहोस् पिता कहाँ जानुहोस् हरेक बिहानी तपाईँको बिहानी त्यो सुन्दर बिहानीलाई वेस्ट नगर्नुहोस् खेर नफाल्नुहोस् हाम्रो इसाई जीवन भनेको एउटा बक्सरको लाइफ जस्तो भनेर एकजना मानिसले भन्नुहुन्छ बक्सरको जीवन तपाईँलाई थाहा छ उसको जहिले पनि दाउ के हुन्छ अरूलाई पन्चा हान्ने दाउ हुन्छ अरूलाई मुर्की हान्ने दाउ हुन्छ तर उसको विपक्षीको दाउ पनि त्यही हुन्छ उसलाई पन्चा हान्ने उसलाई लाग्छ उसले रणनीति बनाएर राखेको छ उसलाई लाग्छ म बाठो छु मेरो टेक्निक्सले काम गर्छ तर अचानक उसले के भेटाउँछ उसको प्रतिद्वन्दीबाट पञ्च भेटाउँछ र तपाईँलाई लाग्छ म बलियो छु म रेडी छु तर जबसम्म तपाईँले पञ्च भेटाउन तबसम्म तपाईँलाई थाहा हुँदैन त्यही भएर जागर हुनु हरेक समयमा पञ्च कताबाट आउँछ होसियार रहनुहोस् हरेक समयमा तपाईँ जब तपाईँको मोबाइल खोल्नुहुन्छ केयरफुल होसियार टाढा जानु पर्दैन जब तपाईँ यात्रा गर्नुहुन्छ होसियार मानिसहरूसँग कुराकानी गर्नुहुन्छ होसियार जागर हुनुहोस् ध्यान दिनुहोस् प्रार्थना गर्नुहोस् दिन सुरु गर्नुहोस् हरेक दिन प्रभु आजको दिन मलाई तपाईँको महिमाको जिउन सहायता गर्नुहोस् मेरो आँखाहरूलाई नियन्त्रण गर्न मेरो मनलाई नियन्त्रण गर्नलाई तपाईँले मद्दत गर्नुहोस् प्रभु मेरो जीवन सुसमाचारको योग्यको जीवन हुन सकोस्, मलाई परीक्षाबाट बचाउनुहोस्, मलाई शक्ति दिनुहोस् भनेर प्रार्थना गर्नुहोस्। तर यो त हाम्रो प्रार्थना हुँदैन। हाम्रो प्रार्थना प्रायः केमा सीमित हुन्छ? यात्राको निम्ति, इक्जामको निम्ति, पेट दुखेको छ, टाउको दुखेको, त्यसैमा सीमित हुन्छ। आत्मिक क्षेत्रको निम्ति हामी खासै प्रार्थना गर्दैनौँ प्रिय मित्र। त्यही भएर म तपाईँलाई विन्ती गर्दछु, उत्साह दिन चाहन्छु, प्रार्थना गर्नुहोस्, परीक्षाबाट बच्नलाई प्रार्थना गर्नुहोस् हरेक दिन। किनकि हाम्रो जीवन एउटा सङ्घर्षको जीवन हो। हामीसँग आत्मा छ, हामीसँग शरीर छ। त्यही भएर यसले भन्नुहुन्छ 38 पदमा, आत्मा त साँच्चै तयार छ तर शरीर दुर्बल छ। आत्माले भन्छ मैले बाइबल पढ्नुपर्छ, तर शरीरले भन्छ शरीर कमजोर छ, कहाँ टाइम छ त्यसको लागि, लुगा धुनु छ, इक्जामको लागि तयार गर्नु छ। सो शरीर र आत्माको लडाइँ छ हाम्रो जीवनमा। हरेक विश्वासीको जीवनमा शरीरको आत्माको लडाइँ छ। जब तपाईँ ख्रिस्टमा हुनुहुन्थ्यो आत्माको शरीरसँग लडाइँ थिएन, शरीरले जित्थ्यो जहिले पनि। तर अब हाम्रो जीवनमा आत्मा र शरीरको लडाइँ छ। हरेक दिन हामी फाइट गरिरहेको छौँ, हरेक दिन हामी कुस्ती लडिरहेका हुन्छौँ। गलती 5:17 त्यही भन्छ, किनकि पापमय स्वभावका लालसा पवित्र आत्माको विरुद्ध हुन्छन्, अनि पवित्र आत्माको इच्छा पापमय स्वभावको विरुद्ध। तिमी जे गर्न चाहन्छौ त्यसबाट तिमीहरूलाई रोक्नको निम्ति यी चाहिँ एकअर्काको विरुद्धमा हुन्छन्। शरीर भन्ने बित्तिकै यो खालि हाम्रो यो शरीरको कुरा गरेको होइन, तर पापमय स्वभावको बारेमा कुरा गरिरहेको छ। पुरानो मनुष्यत्व जसले तपाईँ र मलाई त्यो त्यसले मलाई जहिले पनि कमजोर बनाइरहन्छ, त्यसले जित्ने प्रयास गरिरहँदछ। त्यही भएर प्रार्थना गर्नुहोस्, आत्मामा बलियाउनुहोस्। यो संसारमा छौँ हामी, पतित संसारमा, जबसम्म यो संसारमा रहन्छौँ हामी सङ्घर्ष गरिरहन्छौँ, सङ्घर्ष गरिरहन्छौँ। हाम्रो शरीर कमजोर छ प्रिय मित्रहरू, संसारमा छ यो शरीर। यो शरीर आजै पूर्ण रूपमा यसको उद्धार भइसकेको छैन। जब ख्रिस्ट फर्केर आउनुहुन्छ हाम्रो शरीरको पनि हाम्रो उद्धार हुनेछ, त्यतिखेर शरीर कमजोर हुने छैन। तर अहिले यो शरीर यसको आज उद्धार भएको छैन, किनकि यो शरीर मरेको छैन, पुनरुत्थान यसले हासिल गरेको छैन। त्यही भएर संसारमा शरीरले हामी कमजोर छ। त्यही भएर आत्मा र शरीर बिच एक प्रकारको लडाइँ भइरहन्छ। त्यही भएर प्रिय मित्र, तपाईँले मैले प्रार्थना गर्नुपर्ने हुन्छ, प्रार्थनामा समय बिताउनु पर्ने हुन्छ। सो यसले पहिलोचोटि फर्केर आउनुभयो, निराग देख्नुभयो, श्रीमनलाई सम्झाउनु भयो, अनि चेलालाई उत्साह दिनुभयो, प्रार्थना गर, परीक्षामा नपर। फेरि उहाँ दोस्रोचोटि फर्केर आउनुहुन्छ, किनकि उहाँ दोहोऱ्याएर फेरि प्रार्थना गर्न जानुभएको छ। यसो घरिघरि प्रार्थना गर्नुहुन्छ, फेरि चेलाहरूको कारणमा घरिघरि फर्केर आएको हामी देख्दछौँ। उहाँले फेरि तिनीहरूले निन्द्राएको भेटाउनु भयो, किनभने तिनीहरूका आँखा निन्द्राले साह्रै लठिएका थिए र उहाँलाई के जवाब दिने सो थाहा पाएनन्। उनी निदाइरहेको थिए, बाहनाबाजी गर्ने कुरा भएन। म निदाएको थिइनँ, म यसो घोप्टेर प्रार्थना गरेको थिएँ भन्न मिलेन। उनीहरू निदाइरहेको थिए, लठिएको थिए, त्यही भएर सो के जवाब दिने उनीहरूलाई थाहा भएन। बाहनाबाजी बनाउने उनीहरूसँग मौका भएन। मलाई याद आउँछ, म बाल्यकालमा जब हाम्रो घरमा प्रार्थनाको समय हुन्थ्यो अनि सबैजना प्रार्थना गर्नुपर्ने हुन्थ्यो, अनि म चाहिँ प्रायः प्रार्थना गर्दा गर्दै घोप्टेको हुन्थेँ, अनि आमेन भनेपछि अनि मलाई घसघसार उठाउनुहुन्थ्यो, अनि मैले भन्थेँ म निदाएको छुइनँ, म प्रार्थना गरिरहेको थिएँ भनेर बाहना बनाउँथेँ। त्यस्तो खालको बाहना बनाउने मौका छैन चेलाहरूसँग, किनकि उनीहरू मस्त निन्द्रामा परिरहेको छन्। के जवाब दिने, के बाहना बनाउने उनीहरूसँग, उनीहरूलाई केही पनि त्यो थाहा छैन। यसु आफ्नो धैर्यता फेरि पनि देख्छौँ चेलाहरूप्रति, घरिघरि निदाइरहेको छ। यसुले आफ्नो चेलाहरूप्रति धैर्यता देखाइरहनु भएको छ। तेस्रोपल्ट 41 तेस्रोपल्ट उहाँ फेरि आउनुभयो, त्यस्तोचोटि प्रार्थना गर्नुभयो। त्यही प्रार्थना सुरुमा कतिचोटि, कति घन्टा, कति लामो प्रार्थना गर्नुभयो? 1 घन्टाको प्रार्थना गर्नुभयो। दोस्रोचोटि 1 घन्टा हुनसक्छ, त्यस्तोचोटि 1 घन्टा, लगभग 3 घन्टाको प्रार्थनामा यसुले समय बिताउनु भयो। फर्केर आउनुभयो, फेरि तिनीहरूलाई निदाइरहेको भेटाउनु भयो र उहाँले भन्नुभयो कि तिमीहरू अझै निदाउँदैछौ र आराम गरिरहेका छौ, अब भयो, बेला आइपुग्यो। यसो आफ्नो चेलाहरूप्रति एकदमै धैर्यवान हुनुहुन्थ्यो, यसो हामीप्रति धैर्यवान हुनुहुन्छ, हामीप्रति, किन हामी पनि प्रार्थना गर्दैनौँ? तपाईँको आफ्नो जीवनलाई हेर्नुहोस् न, कतिको प्रार्थना गरेको पाउनुहुन्छ? आफ्नो जीवनलाई हेर्नुहोस्, निदाइरहेको भेटाइन्छ। प्रार्थना रहितको जीवन हामी जिउने कोसिस गरिरहेको छौँ, त्यो चाहिँ मूर्खता हो। अक्सिजन बिना बाँच्नु खोज्नु र प्रार्थना बिना बाँच्नु खोज्नु एउटै हो। त्यही भएर प्रिय मित्रहरू, यसो हामीप्रति धैर्य हुनुहुन्छ, प्रार्थनाको जीवनलाई लिएर विशेष गरी हामी सुस्त छौँ। तर म उत्साह दिन चाहन्छौँ, प्रार्थना गर्नुहोस्, ढिलो भएको छैन अहिले पनि, प्रार्थनाको बानी बसाल्नुहोस्, तपाईँ घर जानुहुन्छ भरे बेलुकादेखि नै प्रार्थना गर्न सुरु गर्नुहोस्। खालि भात खानेभन्दा अगाडिको, सुत्नुभन्दा अगाडिको अनि उठेपछि प्रार्थना कुरा गरिरहेको छैन मैले, त्यो त सबैले गर्छ, त्यो त सबैले गर्छ। तर बाइबल पढेर आफ्नो शुद्धिकरणको निम्ति, आफ्नो आत्मिक वृद्धिको निम्ति, चर्चको विश्वासीहरूको निम्ति, साथीहरूको निम्ति प्रभुमा आउन् भनेर, देशका प्रशासकहरूको निम्ति, विश्वव्यापी चर्चहरूको निम्ति, सतहमा परेको मण्डलीहरूको निम्ति आदि इत्यादिको निम्ति प्रार्थना गर्नुहोस्। किनकि हाम्रो परमेश्वर हामीलाई सुन्नुहुने परमेश्वर हुनुहुन्छ। सो निस्तारको भोज खाएपछि घटना थियो यो, तीनचोटि प्रार्थना गर्नुभयो, चेलाहरू कहाँ तीनचोटि फर्केर आउनुभयो, धेरै अवेर भइसकेको थियो, बाँकी चेलाहरूको बारेमा केही पनि भनेको छैन हामीलाई, थाहा छैन, खालि तिनवटा चेलाहरूको बारेमा सुनाइरहेको छ। तर यहुदा भन्ने एकजना चाहिँ यहाँ छ जस्तो हामीलाई लाग्दैन, किनकि यहुदा इस्करियोतले चाहिँ एक दललाई लिएर आउँदै गरेको अब यीशुले यहाँनिर देखिरहनु भएको छ। यो तीन घन्टाको समयमा धेरै कुरा भइसकेको छ। यीशु आफ्नो प्रार्थना भन्नुहुन्छ, एकजना उहाँलाई धोका दिनको निम्ति मौका उसले छोपिसक्यो। यो रातको समय हो, सबै मान्छे सुतिसकेको छ, अनि यहुदी दलका मानिसहरूलाई लिएर आएको देख्छौँ। र यीशुले देख्नुभयो र उहाँले भन्नुभयो 41 पदमा अन्तिमतिर, अब भयो, बेला आइपुग्यो, हेर मानिसको पुत्र पापीहरूको हातमा पक्राउ पर्न लागेको छ, उठ जाउँ, हेर मलाई विश्वासघात गर्ने नजिकै छ। यहुदा नजिकै छ, ऊ गइसकेको छ गेत्सेमनीको बगैँचाबाट गएर एउटा टिमलाई, एउटा दललाई लिएर आइसकेको छ। तर यसो भाग्नुहुन्न, एकतिरबाट शत्रुहरू आइरहेको छ उहाँलाई पक्रिनु, अर्कोतिर उहाँ भाग्नुहुन्न, उहाँ अगाडि बढिरहेको देखिन्छ यहाँनिर। अचम्म कुरो, योभन्दा अगाडि जब यीशु गेत्सेमनीको बगैँचामा जानुभयो उहाँ व्याकुल अवस्थामा हुनुहुन्थ्यो, उहाँ एकदमै शोक गरिरहेको खिन्न अवस्थामा हुनुहुन्थ्यो। जब यीशु प्रार्थना गरेर सिद्ध्याउनु भयो उहाँ धेरै साहसी र धेरै आँटिलो भएको यहाँ देख्छौँ, उहाँ रेडी देख्छौँ, उहाँलाई तयारी अवस्थामा देख्छौँ। यसको मतलब यीशुले परमेश्वरको इच्छा बुझिसक्नुभयो, प्रार्थनाको उत्तर उहाँले त्यो सेन्स गरिसक्नुभयो। यसैया 53 अध्यायमा पढेको खण्ड यहाँनिर लागू भइसक्यो कि यीशुलाई क्रुसमा चकनाचुर पार्ने पिता परमेश्वरको इच्छा थियो, पिता परमेश्वरको इच्छा थियो। उहाँले त्यो बुझिसक्नुभयो, किन? किनकि उहाँले मानिसहरूलाई उहाँलाई पक्रिनको निम्ति आइरहेको देख्नुभयो। त्यो थियो परमेश्वरको प्रार्थनाको उत्तर। त्यही भएर यीशु रेडी हुनुहुन्छ, मेरो पिताले मबाट यो चाहनुहुन्छ, उठ जाउँ। र मानिसहरू जताबाट लाठी र तरवार र उनीहरूको लाइट्सहरू होइन बत्तीहरू बोकेर हुल बाँधेर आएका छन् यीशुलाई पक्रनको निम्ति। अनि यीशु त्यही दल, त्यही मानिसहरूको समूहतर्फ उहाँ अगाडि बढ्नुहुन्छ, किनकि यीशुलाई थाहा छ यो अब उहाँको घडी हो, यो अब उहाँको बेला हो। बगैँचामा जाँदा आत्मामा व्याकुल हुनुहुन्थ्यो यीशु, तर अहिले उहाँ आत्मामा तत्पर देखिनुहुन्छ। यीशुले हाम्रो पापको बोझ महसुस गर्नुभयो र अब आफैलाई पिताको इच्छामा समर्पण गर्नुहुँदैछ। उहाँले गेत्सेमनीबाट गलगथातर्फ जानको निम्ति यीशु तत्पर हुनुहुन्छ, किनकि उहाँले गेत्सेमनीको बगैँचामा उहाँले आफ्नो हृदयलाई बलि गरिसक्नुभयो, आफ्नो प्राणलाई बलि गरिसक्नुभयो। गलगथामा शरीर बलि गर्न कुरो त ठुलो भएन। यीशुलाई थाहा थियो सबैभन्दा सुरक्षित जग्गा भनेकै परमेश्वरको इच्छा अनुसार उहाँको इच्छामा हुनु, त्यो परमेश्वर इच्छा अनुसार चल्दाखेरि जिजसले उहाँलाई मृत्युसम्म डोर्याउँछ भने पनि। जिजस न्यू द सेफेस्ट प्लेस टु बी इज इन गड्स विल, इभन द्याट विल मिन हिज डेथ। मलाई थाहा थियो। निष्कर्षमा प्रिय मित्र, हामी यही देख्छौँ आजको वचनमा कि अदनको बगैँचामा आदमले परमेश्वरको इच्छा गर्न असफल हुनुभयो, तर यीशुले गेत्सेमनीको बगैँचामा परमेश्वरको इच्छामा आफैलाई समर्पण गर्नुभयो। आउनुहोस् हामी प्रार्थना गरौँ।